यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ऋण सम्बन्धी कुनै समझदारी नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सरकार सञ्चालनमा दुई दलबीच समस्या नरहेको र जनतामा पनि असन्तुष्टि नदेखिएको सभापति देउवाको धारणा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिक्षण अस्पताल पुगी राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी। संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारीका लागि 40 जनाको नाम छनौट, छिट्टै पदाधिकारी नियुक्त गरिने एमाले उपमहासचिव प्रदीप गेवालीद्वारा जानकारी। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो साता मात्रै 2,80,000 मानिस विस्थापित र पटक पटक स्थगित हुँदै आएको 10 राष्ट्रिय खेलकुद आगामी चैत्र 23 देखि 30 गतेसम्म सञ्चालन गर्ने सरकारको निर्णय।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबीच वार्ता गरी सहमति कायम गर्ने प्रयास भइरहेको बताउनुभयो। वहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो। वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको भन्नुहुँदै सभापति देउवाले मुलुकमा राजनैतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढ़ेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका वहाँको स्वास्थ्यमा सुधार आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलको यही मंगिर 19 गते शल्यक्रिया भएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुग्नु भएको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारबारे सम्पूर्ण जानकारी लिनुभएको छ। गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रताको सम्मान र कार्यान्वयनमा सरकार गम्भीर रहेको बताउनु भएको छ। धरानमा हिजो नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सरकार कानून कार्यान्वयनका लागि सरकार कानून कार्यान्वयनमा लागि परेको बताउनुभयो। हिजै पत्रकारहरूले प्रेस स्वतन्त्रता सुनिश्चितताका लागि गृहमन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। पत्रकारले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले लोकतन्त्रमा प्रेस पूर्ण रूपमा स्वतन्त्र हुने उल्लेख गर्नुभयो। संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिश समितिले 40 जनाको नाम छनौट गरेको छ। समितिले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा 8 र सदस्यमा 32 जनाको नाम छनौट गरेको समितिका सदस्य प्रवक्ता खम्ब बहादुर खातीले जानकारी दिनुभयो। सरकारले गत कार्तिक 2 गते पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सिफारिश समिति गठन गरेको थियो। समितिमा दुई महिनाभित्र कार्य अवधि दिइएको थियो। दुई आयोगका पदाधिकारीका लागि 156 जनाको आवेदन परेको थियो। सिफारिश समितिको कार्य अवधि आगामी पुष 2 गतेसम्म रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप गेवालीले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल म्याग्दीले हिजो बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता गेवालीले राजनैतिक सहमतिको आधारमा निर्माण भएको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। नेता गेवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको पनि जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक यही मंगिर 24 गते बस्ने भएको छ। बैठक सोमबार बिहान 9 बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बस्ने गरी तय भएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेशी व्यवस्थापन गरिएको बताउनु भएको छ। सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया अवलोकनका लागि हिजो आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश रावतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताउनुभयो। भारत भ्रमणबाट फर्किने क्रममा काठमाण्डु आउनुभएका भूटानका राजा जिग्मे खेसर नामगेल वाङचुकले हिजो स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको छ। स्वदेश फर्किने क्रममा उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। उहाँको व्यक्तिगत भ्रमण भएकाले कसैसँग औपचारिक भेटघाट नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले छिट्टै आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने बताउनु भएको छ। काठमाण्डु विश्वविद्यालयको कम्प्यूटर क्लबद्वारा हिजो धुलीखेलमा आयोजित आईटी मिट 2024 उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानून बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले राज्य संयन्त्र अन्तर्गतका निकायमा ई गवर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। जनकपुर धाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन हिजो रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न भएको छ। जनकपुर धामको जानकी मन्दिरबाट बाजागाजासहित कड़ा सुरक्षा बीच निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई 3 पटक परिक्रमा गरेर स्वयम्वर सम्पन्न भएको हो। स्वयम्वर सम्पन्न भएपछि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा हिजै मिथिला परम्परा अनुसार भगवान श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह सम्पन्न भएको जानकारी मन्दिरका सह महन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। निर्वाचन आयोगले भोलिदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता शुरू गर्ने भएको छ। यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई नतिजा समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य शुरू गर्न लागि आयोगले जनाएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई काठमाण्डुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरूङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। कतार जान लाग्दा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निजलाई पक्राउ गरेको हो। पश्चिमी वायुको प्रभावका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ। प्रणालीको प्रभावका कारण मंगिर 23 गते आइतबार भोलि साँझदेखि 24 गते सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले हिजो विशेष बुलेटिन जारी गर्दै गण्डकी बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा पनि हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जनाएको छ। मौसम प्रणालीको असरले चिसो बढ़न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन हुन विभागले आग्रह गरेको छ। पाल्पाको हारथोक छहरा सड़क खण्ड जीर्ण बन्दा यात्रु तथा यातायात व्यवसायीले शास्ति बेहोर्नु परेको छ। सड़कको स्तरोन्नति हुन नसक्दा यात्रु समयमा गन्तव्यमा पुग्न असमर्थ हुने गरेको र दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको सरकारवालाहरूले बताएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको सड़क लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो। रामपुर कपुरकोट सड़क अन्तर्गत 300 किलोमिटर लामो सड़क मध्ये पाल्पाको हारथोक छहरा सड़कमा यातायातका साधन सञ्चालन योग्य छैन। हरेक दिन सयौं चालकले जोखिम मोलेर सवारी चलाइरहेका छन् भने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सवारी चालक ताम प्रसाद पोखरेल।
बाटो बनाउने निकायको बाटोलाई कसैले वास्तव्यस्ता लिएनन्, बिजोग अवस्था छ।
पश्चिम पाल्पा पूर्वी अर्घाचीको लाइफलाइनका रूपमा रहेको यो सड़कमा कालो पत्रे कतै भेटिँदैन भने कतिपय ठाउँमा ठूल्ठूला खाल्डा र खोल्सा बगेका छन्। कतै पहिरोले सड़क नै साँगुरो बनाएको छ। सड़क अति चिर्ण हुँदा समेत सम्बन्धित निकायले ध्यान नदिएको यात्रु र स्थानीयको गुनासो छ। छहराकी तुलसी गेवाली।
यो निकै जीर्ण अवस्थामा छ, बाटोको नाम निशानै छैन, हामीलाई दानसेन जान आउन धेरै गाह्रो भएको छ।
रामपुर कपुरकोट गौरवको आयोजना अन्तर्गत हारथोक छहरा तीनगिरेसम्म सड़क स्तर उन्नतिका लागि चालू आर्थिक वर्ष 2081-82 4 करोड़ रूपियाँ बजेट छुट्याएर बहुवर्षीय टेण्डर गर्ने तयारी भइरहेको यातायात पूर्वाधार निर्देशनालय बुटवलका प्रमुख इन्जिनियर गोविन्द खनाल बताउनुहुन्छ।
डीपीआर त भइसकेको छ, यसलाई अहिलेको रेट राखेर इस्टिमेट तयार गरेर बहुवर्षीय स्वीकृति गरिसकेपछि यो वर्ष ठेक्का गरेर काम शुरू गर्ने योजना।
यो सड़क स्तर उन्नतिको कामले अब गति लिने विश्वास बढेको सरकारी पक्षको दावी छ। क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेशको सभामुख हुनुभएका तुलाराम घरती मगरले प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेर काम अगाडि बढाउने निर्णय गरिसकेको बताउनुहुन्छ।
हारथोक छहरा तीनगिरेसम्मको खण्डलाई अहिले चाहिँ बहुवर्षीय योजनामा राखेर अगाडि बढाउने भनेर प्रदेश सरकारले फाइनल गरिसकेका हुनाले पश्चिम पाल्पाको एउटा लाइफ लाइनको रूपमा नै स्थापित हुन्छ यो बाटो चाहिँ।
सड़क चिर्न भएको लामो समयसम्म पनि मरमत नहुँदा यात्रुले शास्ति झेल्नु परेको छ भने दुर्घटनाको जोखिम मोल्नु पर्ने अवस्था छ। दुर्घटना भएपछि पछुताउनु भन्दा दुर्घटना कम गर्न सड़कको अवस्था सुधार्नतर्फ समयमै सरकारवाला निकायको ध्यान जान जरूरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएका संयुक्त राष्ट्र संघले जनाएको छ। विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देल जाबरले जेनेभामा पत्रकारसँग कुरा गर्दै गत नोभेम्बर 27 हालसम्म 2,80,000 मानिस विस्थापित भएको बताउनुभयो। दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूस सहितका लडाकू विमानको सहयोगमा हिजो हामा प्रान्तमा विद्रोहीका सवारी साधन र भेलालाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ। यसैबीच सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक शहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नै पार्टीका नेता सहित अन्य दलका नेताहरूलाई पक्राउ गर्न आदेश दिनुभएको छ। राष्ट्रपति युनलाई महाभियोग लगाउने विषयमा त्यहाँका राजनैतिक दलहरूले आपतकालीन बैठक गरेको केही बेरमै पक्राउ आदेश जारी भएको हो। दक्षिण कोरियाको सत्तारूढ़ दल पीपुल्स पावर पार्टीका अध्यक्ष हानदोङ हुनले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उहाँलाई पदबाट हटाउनु उचित भएको बताउनुभयो। युनले मंगलबार राति सैनिक शासनको घोषणा गरेर गलत गरेको स्वीकार गर्न इन्कार गर्नुभएका कारण आफ्नो अडान परिवर्तन भएको हानले बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वीरगंज स्थित एकीकृत भन्सार जाँच चौकी आईसीपीले चालू आर्थिक वर्ष 2081-82 को चार महिनामा तोकिएको लक्ष्य भन्दा झण्डै 29% कम राजस्व असुली गरेको छ। कार्यालयले चार महिनामा 50,17,92,15,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले आईसीपी भन्सारलाई साउन, भदौ, असोज र कार्तिकका लागि 70,46,30,46,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। यस अवधिमा माल सामानको लक्ष्य अनुरूप हुन नसकेपछि चालू आर्थिक वर्षको चार महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा चार महिनामा 20,28,38,49,000 कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कास्की जिल्लामा निर्माण सम्पन्न 25 मेगावाट क्षमताको सेती जलविद्युत आयोजनाले शुक्रबारबाट व्यापारिक उत्पादन शुरू गरेको छ। आयोजनाको पावर प्लान्ट र इन्टर कनेक्सन परीक्षण पछि कमिसनिङको काम पूरा भएसँगै व्यावसायिक उत्पादन शुरू भएको हो। आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्धक कम्पनीका कार्यकारी अध्यक्ष जंगबहादुर पोखरेलले जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित बिजुली माछापुछे गाउँपालिका 4 लाहाचोक स्थित प्राधिकरणको सब स्टेशनमा जोडिएको छ। आयोजनामा 5 अर्ब बढी लगानी रहेको छ। नेपाल उद्योग परिसंघले उच्च कर तिर्ने 16 करदातालाई सम्मान गरेको छ। नेपाल सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेका 16 जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा परिसंघले पनि सम्मान गरेको हो। सम्मानित मध्ये 2 सरकारी लगानी रहेका कम्पनीहरू छन् भने 14 निजी एवं सार्वजनिक क्षेत्रका रहेका छन्। परिसंघ सचिवालयमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उच्च करदाताहरूलाई सम्मान गर्नुभयो। त्यस अवसरमा उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा उत्पादित सामग्रीहरूको बजार प्रवर्धन गर्ने उद्देश्यले शनिबारबाट कैलालीको धनगढ़ीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले शुक्रबार धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गरी मंगिर 22 गतेबाट शुरू भई पुष 2 गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले महोत्सवको सम्पूर्ण तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। महोत्सवमा कृषि, पर्यटन, खानपान, स्थानीय उत्पादन लगायतका 500 स्टलहरू रहनेछन्। अध्यक्ष कुंवरले महोत्सवको करिब 5 लाखले अवलोकन गर्ने र 15 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो। पोखरा महानगरपालिकाले गहुँ खेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रमहरू कार्यान्वयन गर्ने भएको छ। महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रम अन्तर्गत गहुँ खेतीका लागि बिउ, जमिन जोत्ने मेसिन, थ्रेसिङ गर्ने मेसिन लगायतका कामका लागि अनुदान दिने निर्णय गरेको छ। महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका क्षेत्रभित्र हुने गहुँ खेतीका लागि न्यूनतम 100 रोपनी क्षेत्रफलको क्लस्टरलाई आधार मानेर बिउ, जमिन जोत्न र थ्रेसिङ गर्न 50% अनुदान दिइने भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएलमा कर्णाली एक्सले पहिलो जित निकालेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णाली एक्सले चितवन राइनोजलाई 6 विकेटले हराएको हो। यसअघि कर्णालीले 2 खेलमा हार बेहोरेको थियो। चितवन राइनोजले कर्णाली एक्सलाई जितका लागि 131 रनको लक्ष्य दिएको थियो। कर्णाली एक्सले 19.5 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरेको हो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक 45 रन बनाए। त्यस्तै चार्डविक बाल्टनले 30, देव खनालले 25, जिसान मकसुदले 12 र अर्जुन घरतीले 11 रनको योगदान दिए। बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रविन बोपार र जान निकोल लोक्ट्रिन इनले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 130 रन बनाएको थियो। चितवनका लागि रवि बोपालले अवस्थित रहँदै अर्धशतकीय पारी खेले। उनले 59 रन बनाए। कप्तान कुशल मल्लले 23, विपिन रावलले 11, जान निकोल लोप्टी इटन र अमर रौतेलाले 9-9 तथा दीपक बोहराले 8 रन बनाए। बलिङ तर्फ कर्णाली एक्सका लागि विपिन शर्माले 3, जिसान मसुदले 2 तथा ननन यादव र कप्तान सुमपाल कामीले 1-1 विकेट लिए। चितवनले यसअघि 2 खेल जितेको थियो। अर्को खेलमा ओपनर आन्देश गौस र दिनेश खरेलको कृतिमानी साझेदारी सँगै पोखरा एडभेन्चरले पहिलो जित निकालेको छ। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले पराजित गर्दै हारको श्रृंखला भंग गरेको हो। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोसँग 87 रन र जनकपुर बोल्डसँग 7 विकेटले हार बेहोरेको थियो। लगातार ओपनिङ पार्टनर परिवर्तन गरे पनि पोखराले राम्रो शुरूआत गर्न सकेको थिएन। तर लुम्बिनी विरूद्ध गरिएको परिवर्तनले भने पोखरालाई 16.5 ओभरमा कुनै विकेट नगुमाई शानदार जित दिलाए। कौशले अपोजित रहँदै 104 रन जोडे। उनी एनपीएलका शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भए। यता दिनेशले अपोजित रहँदै 61 रनको योगदान दिए। उनीहरू बीच 176 रनको साझेदारी भएको थियो। यो एनपीएलकै सबैभन्दा ठूलो साझेदारी हो। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा कप्तान रोहित कुमार पौडेलको अपोजित 95 रनसँगै लुम्बिनीले पोखरालाई 171 रनको लक्ष्य दिएको थियो। टम मुसले 45 रन बनाए। सन्दीप जोरा 18 रनमा आउट हुँदा विवेक कुमार यादव 2 रनमा अपोजित रहे। पोखराका विपिन खत्रीले सर्वाधिक 2 विकेट लिए। म्याट किचलको नाममा 1 विकेट रह्यो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। यसैबीच नेपाल प्रिमियर लीग एनपीएलमा आज 2 खेल हुँदैछन्। एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवी क्रिकेट मैदान किर्तिपुरमा बिहान 9:15 बजे शुरू हुनेछ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन्। खेल त्रिवी क्रिकेट मैदान किर्तिपुरमा दिउँसो 1:15 बजे शुरू हुनेछ। पटक पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद आगामी चैत्र 23 देखि 30 गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा हिजो बसेको 118 बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपाका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो। यसअघि राखेपाले दशौं राष्ट्रिय खेलकुद गत मंगिर 2 देखि 9 गतेसम्म कर्णाली प्रदेशमै गर्ने प्रस्ताव गर्ने निर्णय गरेको थियो। गण्डकी प्रदेशमा भएको 9 राष्ट्रिय खेलकुदको समापनका दिन 2079 साल कार्तिक 2 गते बसेको राखेपको 115 बोर्ड बैठकले उक्त मितिमा 10 राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.3 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 96% रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 6:42 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ऋण सम्बन्धी कुनै समझदारी नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सरकार सञ्चालनमा दुई दलबीच समस्या नरहेको र जनतामा पनि असन्तुष्टि नदेखिएको सभापति देउवाको धारणा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिक्षण अस्पताल पुगी राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी। संक्रमणकालीन न्याय सम्बन्धी 2 आयोगको पदाधिकारीका लागि 40 जनाको नाम छनौट। छिट्टै पदाधिकारी नियुक्त गरिने एमाले उपमहासचिव प्रदीप गेवालीद्वारा जानकारी। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो साता मात्रै 2,80,000 मानिस विस्थापित र पटक पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद आगामी चैत्र 23 देखि 30 गतेसम्म सञ्चालन गर्ने सरकारको निर्णय। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।